तफसीर। तीसरा पारा, इसके आगाज में हमने क्या पढ़ा? अंबिया की फजीलत और अंबिया के दर्जे, और उससे पहले हमने क्या पढ़ा था? जिहाद और इन्फाक का मजमून पढ़ा था ना। और फिर हमने हमें अल्लाह ताला ने ये अदब भी सिखाया कि तमाम अंबिया जो हैं वो अल्लाह ताला ने जिनको भी नबी बनाया है, और उनके दर्जात या उनके मरातिब या उनकी फजीलतें जो हैं उनके मामले में हमें बहस नहीं करनी चाहिए या डिस्कशंस नहीं करनी चाहिए। अल्लाह ताला ने सबको दर्जे दिए, सबको फजीलतें दी, और उनका सबसे बड़ा दर्जा ही ये है कि वो नबी हैं या पैगंबर हैं, यानी उनको अल्लाह ताला ने अपने काम के लिए चुन लिया। और उम्मत मुहम्मदी का, यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की उम्मत का काम क्या है? कि तमाम अंबिया की इज्जत करे, उनका एहतराम करे। तो हमें तीसरे पारे के आगाज से अल्लाह ताला ने ये बात सिखाई कि हम अंबिया का एहतराम करें। दूसरी बात जो हमें पता चली वो क्या कि असल चीज क्या है कि इंसान जो है वो अल्लाह ताला का बन जाए, ईमान लाए और मुसलमान बन जाए। और अगर ईमान लाए और मुसलमान बन जाए तो फिर झगड़े खत्म हो जाते हैं, मन आमना, ठीक है ना? जो ईमान ले आए तो फिर झगड़े जो है वो खत्म हो जाते हैं। फिर एक बात हमें और पता चली कि अल्लाह ताला ने हर एक को कुव्वत इरादी दी है, चाहे तो वो उसका इस्तेमाल करे और वो मुसलमान बन जाए, और चाहे जो है वो उसका गलत इस्तेमाल करे, झगड़े करे, लड़ाइयां करे, और फिर क्या है कि अल्लाह ताला फिर उसका जो है वो हिसाब किताब करेंगे। लेकिन अल्लाह ताला किसी पर भी जबरदस्ती नहीं करते, है ना? फिर बीच में जो है वो इन्फाक की बात आ गई, जो पहले इन्फाक और जिहाद की चली आ रही थी, आयत नंबर 254। और उसके साथ ही दोबारा जो है वो हमने आयतल कुर्सी जो है उसको देखा। आपने अपनी जिंदगी में आयतल कुर्सी बचपन से ही बाज बच्चों को माएँ याद करवा देती है ना। मस्जिद में जो हाफिज साहब हैं या जो कारी है या कारिया है, जहाँ बच्चे आपके पढ़ने जाते हैं या आप खुद पढ़ने गए, आपने देखा होगा बचपन से ही आपको याद करवा दी गई। और आप, हो सकता है आप में से, जैसे आप लोगों ने कल भी बताया था कि बहुत से लोग उसको जो है वो पढ़ते भी है ना, लेकिन कितना मजा आया ये जान के कि इसकी हकीकत क्या है ना, इसकी मार्फत क्या है। आयतल कुर्सी कुरान की सबसे अजीम आयत ना, और इस आयत के जरिए से हम शैतान से और नफसानी ख्वाहिशात से और बहुत सी बुरी चीजों से जो है वो बच सकते हैं। और कई लोग अपना इसका तजुर्बा बताते हैं कि हमें कोई बड़ी मुश्किल पड़ी तो हमने आयतल कुर्सी पढ़नी शुरू कर दी और हमारी मुश्किल जो थी वो रफा हो गई, दफा हो गई। मुझे खुद याद है, एक दफा मैं न्यूयॉर्क में ड्राइविंग कर रही थी और आमना गाड़ी में पीछे बैठी थी, तो पता नहीं क्या बात थी, तो कह रही थी कि वो वैसे जैसे वो उसको कहते थे ना बेल्ट लगाओ, तो कभी वो बेल्ट नहीं लगाती थी ना, तो कहती थी कि मैंने मामा पुलिस वाले को देखा तो आयतल कुर्सी पढ़नी शुरू कर दी। यानी छोटे से बच्चे को भी पता है कि मुझे आयतल कुर्सी जो है वो पढ़नी है, और क्या है कि हम मुश्किल से जो है वो बच सकते हैं। तो हमने यही एक लेसन लिया कि अल्लाह का मुकम्मल तारुफ, अल्लाह की मार्फत, अल्लाह की अजमत, और ऐसी ऐसा अल्लाह का मुकम्मल तारुफ कि उसकी हमें कोई और नजीर जो है वो नहीं मिलती। तो आयतल कुर्सी के जरिए हमें ये भी पता चला कि अल हय्युल कय्यूम, यानी असल में वही इलाह हो सकता है और वही अल्लाह हो सकता है जो अल हय्युल कय्यूम हो। फिर हमें ये भी पता चला कि जो उसका इल्म है किसी और का इल्म नहीं है। तो आयतल कुर्सी ने हमें क्या दिया? आयतल कुर्सी ने हमें ये पैगाम दिया कि तुम अल्लाह के हो जाओ, उसी की बादशाहत है, उसी की हुकूमत है और उसी का सब कुछ है, तो जिसको चाहे वो दे और जितना चाहे वो दे, और वो है भी ऐसा जो अलीउल अजीम है। फिर हमने इसके साथ ही आगे क्या पढ़ा कि ला इकराह फी दीनी, कि दीन के मामले में कोई जोर जबरदस्ती नहीं है, सही बात गलत ख्यालात से अलग छान कर रख दी गई है। रुश्द के बिल मुकाबिल गई का लफ्ज इस्तेमाल किया गया, फमन यकफुर बिताग़ूती, और अब जो कोई तागूत का इनकार कर दे, वयुमिन बिल्लाही, और वो अल्लाह पर ईमान ले आए, तो क्या है? फकद इस्तमसका बिल उरवतिल वुस्का, तो फिर उसने जो है एक ऐसा मजबूत सहारा थाम लिया जो कभी टूटने वाला नहीं, जो कभी छूटने वाला नहीं। तो यहां हमने जो है एक अहम बात जो है उसको समझा कि उरवतिल वुस्का क्या है। उरवतिल वुस्का जो है वो पूरा का पूरा दीन है, वो पूरी की पूरी शरीयत है, उर्वा तिल वुस्का जो है वो दीन का पूरा निजाम है, और एक मुसलमान की ये जिम्मेदारी बनती है कि अगर वाकई वो अल्लाह वाला बनना चाहता है, अगर वो अल्लाह से मोहब्बत करता है, और अगर वो अल्लाह की उसको वाकई मार्फत नसीब हो जाती है जैसी कि ऐतल कुर्सी में बताई गई है, अल्लाह ताला ने खुद अपना तारुफ करवाया, तो फिर क्या है कि वो एक ऐसा बेहतरीन शख्स बन जाता है कि फिर जो है वो कभी गुमराह नहीं हो सकता, वो कभी भटक नहीं सकता। क्या अल्लाह ताला ने कहा कि अब जो कोई ताहूत का इनकार करके अल्लाह पर ईमान ले आया, तो यहाँ पे भी असल चीज क्या है, ईमान लाना, फयुमिन बिल्लाही। तो हमारा मसला क्या है कि ईमान ही कमजोर है, ईमान ही जिंदा और जावेद नहीं है, ईमान ही जामिद और साकित है, बेजान है। हमारा ईमान हमें इस पर आमादा नहीं करता कि हम नेकियां करें ना, हमारा ईमान हमें इस पर राजी नहीं करता कि हम जो गुनाह कर रहे हैं उसको छोड़ दें, फिर भी हम कहते हैं ना हमारा दिल नहीं करता, हमें मुश्किल लगता है। पीछे हमने जो ये पढ़ा था तीसरे पारे के आगाज में कि लोगों ने इख्तलाफ किए और कत्ल किए, क्यों? वो ईमान नहीं लाए ना, नबियों की दावत को उन्होंने कबूल ही ना किया, किताबों की दावत को कबूल ही ना किया। और यहाँ पे भी क्या है कि जो शख्स जो है वो ताहूत को ही माने और अल्लाह का ही इनकार कर दे, तो फिर क्या है कि फिर वो तो भटकेगा ही, और जो अल्लाह पर ईमान ले आए तो उसने जो है उर्वतिल उसका यानी इस्लाम जो है, दीन जो है वो उसको पकड़ लिया, उसको थाम लिया। तो यहाँ पे जो बात कही जा रही है वो क्या है कि असल चीज ये है कि हम सबको इस्लाम जो है ना इसको थाम लेना चाहिए, और इस्लाम को पूरी वसतों के साथ, माशरती जिंदगी में भी, मुआशी जिंदगी में भी, और उसके अलावा अकीदे के लिहाज से भी, और इंतजामी लिहाज से भी, सियासी लिहाज से भी, इखलाकी लिहाज से भी, यानी हर लिहाज से हम लोग जो हैं वो क्या करें कि उर्वतिल वुस्का को थाम लें। तो उर्वतिल वुस्का ही दीन है, और उर्वतिल वुस्का वो निजाम जिंदगी है जो आयतल कुर्सी जिसकी बुनियाद बनती है। उर्वतिल वुस्का की बेस क्या है? आयतल कुर्सी, तौहीद। और तौहीद में हमने क्या समझा कि तौहीद किसी को ना जबरदस्ती नहीं दी जा सकती, किसी को जबरदस्ती मुसलमान नहीं बनाया जा सकता, खोसा नहीं जा सकता। ला इकराहा फिद्दीन कद तबय्यना रुश्दु मिनल गई, सही है ना? तो असल चीज क्या है कि करना ये चाहिए कि ताहूत का इनकार करें और अल्लाह पर ईमान ले आए। ताहूत को समझने के लिए ये बहुत जरूरी है कि हम में से हर शख्स इस बात को समझे कि हर बंदे के अंदर ना तीन दर्जे होते हैं ताहूतियत के। उनमें से पहला दर्जा ये होता है कि बंदा उसूलन जो है वो कहता है कि हाँ अल्लाह की अताअत करनी चाहिए, मगर अमलन उसकी खिलाफ वर्जी करे, है ना, इसको फिस्क कहते हैं। दूसरा दर्जा ताहूतियत का क्या है कि वो फर्मा बरदारी से उसूलन भी इनकार करे और खुद मुख्तार बन जाए और कहे कि किसी की भी और किसी और इज्म की, किसी और निजाम की मैं अताअत करना चाहता हूँ या करना चाहती हूँ, ये भी ताहूतियत है। अब आप देखें हमारी जिंदगी में बहुत सी ऐसे गोशे हैं, बहुत सी ऐसी जगह हैं जहां इस्लाम नहीं है। हम अपनी मर्जी, अपने नफ्स की मर्जी, अपने रस्म और रवाज उसको फॉलो करते हैं, तो ये क्या, ये ताग़ूतियत है कि उसूलन भी उसको नहीं माना, अमलन तो बात की बात थी ना। तो ये जो है ना इसको कुफ्र कहते हैं कि उसूलन ही इनकार कर देना। तीसरा दर्जा क्या है कि वो मालिक से बागी होकर उसके मुल्क में, उसकी रियाया में खुद अपना हुक्म चलाने लगे, ये आखिरी दर्जे का ताग़ूत है। आखिरी मरतबे में जब बंदा पहुंचता है ताग़ूत बन जाता है, और कोई मोमिन ऐसा नहीं हो सकता क्या? यानी जमीन अल्लाह की, खुदाई अल्लाह की, और इंसान ये कहे कि मैं जो हूं खुद अपनी मर्जी से इस जमीन पे निजाम एक चलाना चाहता हूं, तो ये सबसे बड़ा ताग़ूत है। इतना बगावत, जैसे किसी मुल्क में कोई बगावत करे कि इस बादशाह की हुकूमत ही नहीं माननी, कि अल्लाह का इनकार करके खुद उसके खिलाफ जो है वो उठ खड़ा हो, तो अल्लाह ताला क्या कहते हैं कि जो कुछ भी तुम कर रहे हो, लन फिसामा लहा वल्लाहु समीउन अलीम, कि अगर तो तुमने अल्लाह का मजबूत सहारा थामा था जो कभी टूटने वाला नहीं, और जो कुछ तुमने थामा अल्लाह उसको देख भी रहा है और सुन भी रहा है, अल्लाह को खूब पता है कि तुम कैसे मुसलमान हो ना। तो خالی آیتل کرسی کو پڑھ لینا، اس کو یاد کر لینا جو ہے یہ بھی برکت کا ذریعہ ہے، لیکن اصل میں یہ آیتل کرسی ہمیں کب فائدہ دے گی؟ جب ہمیں واقعی اس کے معنی اور اس کے مفہوم کا ادراک ہوگا، اور عملی زندگی میں آیتل کرسی جو ہے نا وہ نافذ ہوگی، کہ نہ کسی کی شفاعت ہے نہ کسی کی سفارش ہے، اللہ سے بڑھ کر اور کسی کی حکومت ہے ہی نہیں نا، اور اللہ ہی میرے تمام مسائل اور مشکلات کو جو ہے نا وہ حل کر سکتا ہے. یعنی اللہ توحید پرست بن جانا اور ایک اللہ کی بندگی کرنا. تو یہی وجہ ہے کہ جو آیت الکرسی پڑھے گا تو کیا ہوگا، ہر فرض نماز کے بعد جو آیت الکرسی پڑھے گا تو بجز موت کے اس کو کوئی چیز جنت میں جانے سے روک نہیں سکتی. یعنی جب تک وہ مرتا نہیں ہے نا تب تک وہ جنت میں نہیں جائے گا، جو ہی مرے گا فوراً جنت میں چلا جائے گا. آیت الکرسی پڑھنے کا مطلب کیا ہے؟ عملی زندگی میں توحید ہو، ایک سچا اور پکا مسلمان ہو. اللہ تعالیٰ فرماتے ہیں آج کا سبق جو شروع ہوتا ہے کہ اللہ ولی الذین آمنوا، اللہ ولی ہے، اللہ حامی اور مددگار ہے ان لوگوں کا جو ایمان لاتے ہیں. یہاں ٹھہر کر ہم سب کو ضرور سوچنا چاہیے کہ کیا واقعی ہم بھی ایسا ایمان لائے ہیں کہ اللہ ہمارا حامی اور مددگار بن جائے. ہمیں ہماری زندگی کے مسائل اور مشکلات میں جو ہے وہ کیوں نہیں اللہ کی مدد ملتی، کیوں نہیں اللہ کی حمایت ملتی؟ رسول اللہ صلی اللہ علیہ وسلم پر جب مشکل دور آیا تو اللہ جو تھا وہ ولی بن گیا. اب غار ثور کو دیکھ لیجئے، کتنا مشکل وقت تھا نا. ابو بکر صدیق رضی اللہ عنہ اور پیارے رسول صلی اللہ علیہ وسلم، آپ دونوں کے سر کی قیمت 100 جو تھی وہ اونٹ تھی، آپ کے بھی سر کی قیمت اور پھر ابو بکر صدیق رضی اللہ عنہ کے بھی، تو 100-100. اور ایسے موقع پہ بھی دشمن دیکھ نہ سکا، پورا مکہ سٹ سٹ پٹایا ہوا تھا، سب دوڑ رہے تھے. جب آپ ہجرت کی رات اپنے گھر سے نکلے ہیں تب دشمن دیکھ نہیں سکے، کھڑے ہوئے تھے. آپ آیت الکرسی، آپ سورت یاسین کی تلاوت کرتے ہوئے ان کے اوپر مٹی کو ایسے ہوا میں چھوڑتے ہوئے آپ چلے گئے، اور ان کو نظر بھی نہ آیا کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہے وہ کب گھر سے نکلے نا. تو قرآن آیات جو ہے وہ انسان کی حفاظت کرتی ہیں، اللہ کی تائید اور نصرت نصیب ہوتی ہے نا. تو اصل بات کیا ہے؟ لیکن ایمان ہونا چاہیے، یقین ہونا چاہیے، ایمان بہت اچھا ہونا چاہیے. تو اصل بات کیا ہے؟ ایمان ہی کا رونا ہے نا. ہم نے اصل میں یہ سمجھا تھا یا لوگوں نے یہ سمجھا کہ ایمان لانا ہے عمل نہیں کرنا، ایمان لانا ہے عمل نہیں کرنا. آج کا مسلمان نام کا مسلمان اسی لیے تو ہے کہ کسی انگریز نے کہا تھا کہ یو آر مسلم بائی چانس بٹ آئی ایم مسلم بائی چوائس، کہ میں تو سوچ سمجھ کر مسلمان ہوا ہوں، تم بس ایسے ہی مسلمان ہو، اس لیے تمہیں پتہ ہی نہیں کہ مسلمان کہتے کس کو ہے نا. تو جو لوگ ایمان لاتے ہیں ان کا حامی اور مددگار اللہ ہے. یخرجہم من الظلمات الی النور، اور وہ ان کو تاریکیوں سے روشنی میں نکال لاتا ہے. جہالت کی تاریکیاں، شرک کی تاریکیاں، بدعتوں کی تاریکیاں اور جو نافرمانیاں ہیں، غلط راستے ہیں، ان کی تاریکیاں. تو تاریکیاں تو ہزار ہیں، تاریکیاں تو بہت زیادہ ہیں، کفر کی ہوں یا شرک کی ہوں یا زلالت کی ہوں. تو جو لوگ بھی اسلام کا حلقہ یا اسلام کی شریعت جو ہے یا دین اسلام جو ہے اس سے انکار کر دیتے ہیں، تو پھر کیا ہے کہ ہر طاغوت ان کا دوست بن جاتا ہے نا. اللہ تو ان کا دوست ہی نہیں بنتا. اور جو لوگ ایمان لے آتے ہیں اللہ ان کا دوست بنتا ہے، اور پھر ان کو ہر طرح کی تاریکیوں سے نکال کر نور کی طرف لے آتا ہے. تو ہمیں یہ ضرور اس بات کا جائزہ لینا چاہیے، پہلی بات یہ کہ میرا ایمان کیسا ہے، کیا واقعی میں ایسی ایمان والی ہوں کہ اللہ میرا ولی بن جائے اور اللہ میرا دوست بن جائے اور میری رہنمائی کرے، اور دوسری بات کہ میری زندگی میں تاریکیاں کتنی ہیں، اندھیرے کتنے ہیں، کفر کے اور شرک کے اور ضلالت کے اور جہالت کے اور بہت سے مختلف جو تاریکیاں ہیں وہ کتنی ہیں، اور کیسے ان کو نور میں تبدیل کیا جا سکتا ہے. یہ بہت اہم بات ہے. تو اللہ تو انہی لوگوں کو نکال کر لاتا ہے نا جو اچھے لوگ ہیں اور جو اللہ کو قبول کرتے ہیں. تو جو شخص جو ہے وہ اللہ کا دامن پکڑ لیتا ہے تو اللہ اس بندے کا کارساز اور دوست بن جاتا ہے. جو اللہ سے توفیق مانگتا ہے کہ اہدین الصراط المستقیم، تو اللہ اس کے لیے ہدایت کے دروازے کھول دیتا ہے، درجہ بدرجہ جو اس کے نفس کی اور شہوت کی اس کی تاریکیاں ہوتی ہیں، کفر کی، شرک کی، نفاق کی، ان کو ختم کر کے اس کو ایمان کامل جو ہے وہ دے دیتا ہے، اس کو توحید خالص کی شاہراہ پر لا کر کھڑا کر دیتا ہے. اور اگر بندہ جو ہے اپنے رب سے منہ موڑ لے تو پھر کیا ہوتا ہے؟ والذین کفروا، وہ تو کافروں میں شامل ہو گیا، انکار کر دیا. اولیاءہم الطاغوت، ان کے حامی اور مددگار پھر طاغوت بن جاتے ہیں. تو کیا ہے کہ جس گھر میں آدمی نہیں رہتا وہ شیطان کا مسکن بن جاتا ہے، اور جس دل میں ایمان نہیں ہوتا، جو دل ایمان سے خالی ہوتا ہے وہ شیطان کا اڈا بن جاتا ہے. تو پھر شیطین ایسے لوگوں کو گمراہی کی وادیوں میں لے جاتے ہیں، ان کو بھٹکاتے ہیں، ان کو حیران کرتے ہیں. سورۃ الانعام میں بھی ہمیں 71 آیت میں یہ بات ملتی ہے، قل اندعو من دون اللہ ما لا ينفعنا ولا يضرنا ولا يضرنا ونرد على اعقابنا بعد اذ هدانا الله كالذي استهوته الشياطين في الارض حيران. کہہ دو، کیا ہم اللہ کے سوا ان کو پکارے جو نہ ہمیں نفع پہنچاتے ہیں نہ نقصان، اور اللہ کی ہدایت بخشی کے بعد پھر پیچھے پلٹا دیے جائیں؟ اس شخص کی مانے جس کو شیاطین نے بہکا کر کسی صحرا میں سرگستہ اور حیران چھوڑ دیا ہو. یعنی اگر اللہ کو چھوڑیں گے، اللہ کا انکار کریں گے، تو پھر دوسرے طاغوت اور شیطان ہیں ان کو کیا کریں گے؟ مختلف صحراؤں میں گھمائیں گے، ایسے ہی پریشان کریں گے، ہدایت سے دور کر دیں گے. پھر اسی طرح سے اللہ رب العزت جو ہیں وہ فرماتے ہیں سورۃ آراف میں آیت 175 میں، وَاتْلُوا عَلَيْهِمْ نَبَأَ الَّذِي آتَيْنَاهُ آيَاتِنَا فَانْسَلَخَ مِنْهَا فَأَتْبَعَهُ الشَّيْطَانُ فَكَانَ مِنَ الْغَاوِينَ. اور ان کو اس کا ماجرا سناؤ جس کو ہم نے اپنی آیتوں سے نوازا تو وہ ان سے نکل بھاگا، تو شیطان اس کے پیچھے لگ گیا، نتیجہ یہ ہوا کہ وہ گمراہوں میں سے بن گیا. یعنی جب اللہ کی آیات کو چھوڑا تو شیطان اس کے پیچھے لگ گیا، جب اللہ کو چھوڑا تو پھر شیطان. اسی طرح سورت زخرف میں بھی اللہ تعالیٰ فرماتے ہیں آیت 36 میں، فَمَنْ يَعْشُ عَنْ ذِكْرِ الرَّحْمَنِ نُقَيِّضْ لَهُ شَيْطَانًا فَهُوَ لَهُ قَرِينٌ. جو لوگ اللہ کے ذکر سے بے پرواہ ہو جاتے ہیں، ہم ان پر ایک شیطان مسلط کر دیتے ہیں، پھر وہ ان کا ساتھی بن جاتا ہے. تو یہ وہ بات ہے کہ وَالَّذِينَ كَفَرُوا أَوْلِيَاؤُهُمُ الطَّاغُوتُ، تو پھر طاغوت جو ہے وہ ان کا حامی اور مددگار بن جاتا ہے. اور جب بھی ایک طرف اللہ کی آیت ہوتی ہے، اللہ کا پیغام ہوتا ہے، ایک طرف ہمارا نفس ہوتا ہے، ہم اللہ کی آیت کو چھوڑ کے اپنے نفس یا سوسائٹی یا رسم و رواج یا مختلف جو بھی زنجیریں ہیں جس میں ہم جکڑے ہوئے ہیں، ہم اس کو جب فالو کرتے ہیں تو نتیجہ کیا نکلتا ہے کہ پھر وہی ہمارا طاغوت اور وہی ہمارا جو ہے نا وہ سرپرست بن جاتا ہے. پھر اسی کے پیچھے انسان جب بھاگتا ہے، بھاگتا بھاگتا تھک جاتا ہے، لیکن یہ کہ اس کو کوئی حد اور منزل نظر نہیں آتی. وہ کیا کرتے ہیں؟ یخرجونہم من النور الی الظلمات، ان کو نور سے نکال کر اندھیروں میں لے جاتے ہیں. طاغوت جو ہیں روشنیوں سے نکال کر اندھیروں میں لے جاتے ہیں. اور آپ اپنی زندگی کا اگر جائزہ لیں، آپ دیکھیں گے کہ جوں جوں قرآن کا علم حاصل ہوتا جا رہا ہے، جوں جوں آپ دین سے قریب آتی جا رہی ہیں، آپ کی زندگی میں سکون آتا جا رہا ہے نا، اطمینان آتا جا رہا ہے. تو یہی ہے نور، یہی ہے رب اشرح لی صدری. شرح صدر اسی کو کہتے ہیں کہ جتنا ایمان ہے، جتنا علم ہے، اس پر دل کی یقین کے ساتھ اور دل کے اطمینان کے ساتھ آپ آگے بڑھتے چلے جاتے ہیں، شرح صدر. ابو بکر صدیق رضی اللہ عنہ نے جو پیارے رسول صلی اللہ علیہ وسلم کا ساتھ دیا، اور حضرت خدیجہ رضی اللہ عنہ نے دیا، اور حضرت زید رضی اللہ عنہ نے، اور بے شمار صحابہ اور صحابیات نے، کیوں؟ ان کو شرح صدر نصیب تھا، انہیں ایمان ان کا ایقان تھا، ان کا ایمان اطمینان تھا، یقین کی کیفیت تھی ان کو کہ ہاں یہی چیز سچ ہے، اور پھر اس پر وہ ڈٹ گئے اور اس پر وہ جم گئے نا. تو آپ دیکھ لیں کہ انہوں نے دولت بھی لٹائی، انہوں نے گھروں کو بھی چھوڑا، انہوں نے ہجرتیں بھی کی، ان کو پتا تھا یہ نور ہے، یہ ظلمت نہیں ہے نا. اور مکہ کی پوری پہلی زندگی کیا تھی؟ ظلمت ہے نا. تو ابھی بھی اگر دنیا میں اگر اللہ کو نہیں مانیں گے اور ایمان نہیں لائیں گے، اور کبھی سوشلزم اور کبھی کمیونزم اور کبھی جمہوریت اور انسانیت کے بنائے ہوئے مختلف نظاموں کی طرف دیکھیں گے، تو وہ ساری کی ساری ظلمتیں ہیں نا. اپنے گھر کے نظام کو ٹھیک کرنا چاہتے ہیں कि कैसे मियां बीवी मोहब्बत हो, कैसे सास बहू का झगड़ा खत्म हो जाए, कैसे एक सिस्टम जो है वो ऑर्गेनाइज हो, तो बूढ़ों के लिए ओल्ड फैमिली हाउसेस बनाने की जरूरत नहीं है। घरों के अंदर ही जो है ना वो हमारे लिए रहमत और बरकत और शफकत होंगे, क्योंकि वालदैन और जो भी बुजुर्ग हैं घरों में वो अल्लाह की रहमत हैं। घरों में फरिश्ते आते हैं, उन वो दुआएं करते रहते हैं। और मैं एक फोन पर पाकिस्तान बात हो रही थी, तो पाकिस्तान का रिजल्ट आ गया ना स्कूलों का, ये मार्च में है ना, मुख्तलिफ क्लासेस का आ गया ना, तो हमारा जाके जून में आता है। तो अहमद की दादी कह रही थी कि मैं अब डेली 4 रकत नमाज तुम्हारे बच्चों को, जाहिर तो कह रही थी तुम्हारे बच्चों के लिए पढ़ती हूँ कि इनका रिजल्ट बहुत अच्छा है, इनके पेपर अब कब होने हैं। तो हम हंसने लगे कि कहती है पहले उनके लिए पढ़ती थी इतनी इतनी रकते नमाज, अब उनका रिजल्ट आ गया, बच्चे बड़े अच्छे पास हो गए, अब तुम्हारे बच्चों के लिए पढ़ने लगी। तो ऐसी दादियों और नानियों को ओल्ड हाउसेज में भेजना है, उनसे मोहब्बतें नहीं करनी, उनसे दुआएं नहीं लेनी। तो कितनी खूबसूरत बात है ना कि अल्लाह जिनको इस तरह की मोहब्बत करने वाले बुजुर्ग घरों में दे दे। और वाकई वो कहते हैं कि वो जाए नमाज में बैठती हैं, दादी से बात होती है, नानी से, बुजुर्गों से, कहते हैं कि एक एक का नाम लेके हम दुआ करते हैं ना, और अगर उनको जरा सी कोई बात पता चले तो और वो परेशान होते हैं। तो क्या ये नूर है, हदायत का नूर, ईमान का नूर, इस्लाम का नूर, सलामती का नूर? तो आइए क्या है कि अल्लाह से दोस्ती की जाए और वातिल उसका जो है उसको थाम लिया जाए, और ऐसे थाम लिया जाए कि फिर कभी जिंदगी में जो है ना इंसान स्लिप ना हो। और कोई भी शख्स अगर कोई भी ऐसी बात बताए जो इस्लाम से हटकर हो तो क्या है कि वो तागूत है। कुफ्र करने वालों के दोस्त तागूत हो सकते हैं, मुसलमानों के नहीं। युखरिजूनहुम मिनन नूरी इला जुलुमात, उनको नूर से निकाल कर तारीकियों की तरफ खींच ले जाते हैं। उलाइका असहाबुन नार, ये आग में जाने वाले लोग हैं जो शैतान का, तागूत का, अपने नफ्स का कहना मानते हैं और अल्लाह के अहकामात को छोड़ देते हैं। तो इस्लाम तो एक मूवमेंट है, इस्लाम तो एक जिंदगी है, एक तहरीक है। अच्छा आप देखें, अब आजकल ये भी बहुत तागूत है कि बहुत सी ऐसी कौमी, लिसानी, इलाकी तहरीकें चल रही हैं जो इस्लाम की रूह से नजायज हैं। इसी तरह अगर कोई ऐसा इदारा बनाए या ऐसी तहरीक चलाए तो वो भी तागूत है। मसलन अब जैसे इमिग्रेशन पर अगर लोग आते हैं तो मैंने सुना कि जट एसोसिएशन जटों की मदद करती है, अराई एसोसिएशन अराइयों की मदद करती है। तो क्या एक मुसलमान को दूसरे मुसलमानों की मदद नहीं करनी चाहिए, है ना? यानी मुख्तलिफ जात के लोग दूसरे जात की मदद करते हैं, इलाके के लोग दूसरे इलाके की मदद करते हैं। तो क्या है कि दीने इस्लाम की बुनियाद पर हमें एक दूसरे के अखवानुल मुस्लिमून बनना चाहिए। इन्नमल मुमिनूना इख्वा। इसी तरह मतलब आप देख लें कि हमारी जिंदगी के अंदर जो है ना इस्लाम की मूवमेंट की बजाय दूसरी मूवमेंट बहुत तेजी से चल रही है, सिंधु देश की कह लें, महाजिर कौमी मूवमेंट कह लें, या और भी इस तरह की बहुत सी बातें, तो ये भी तागूत की तारीफ में आती हैं। तो हमें क्या करना चाहिए? बाज़ औक़ात लोग उर्दू स्पीकिंग को अहमियत देते हैं, पंजाबी पंजाबियों को देते हैं, है ना? तो असल चीज क्या है कि मुसलमान, इस्लाम, वरना फिर ये क्या है, ये सारी चीजें ना जुल्मतें हैं, अंधेरे हैं। और अल्लाह ताला कहते हैं कि ये लोग हैं जो आग में जाएंगे ना, तो एक ही नारा, एक ही आवाज, और वो क्या है, उर्वतिल उसका इस्लाम, और उसका रिजल्ट नूर, और नूर हदायत का, और हदायत का नतीजा जन्नत। और कुफ्र करना, कुफ्र जो है नतीजा जुल्मतें, जुल्मतें ले जाती हैं तागूत की तरफ, तागूत ले जाते हैं जुल्मों की तरफ, नतीजा क्या है, असहाब उन्नार, हुम फीहा खालिदून, और वो उसमें हमेशा रहेंगे। फिर आपने तिलकर रसूल से लेकर ये 257 तक, हुम फीहा खालिदून तक जो कुछ पढ़ा ना, इसको अल्लाह ताला तीन मिसालों के जरिए, तीन वाकयात के जरिए समझाते हैं कि तौहीद क्या है, और तौहीद क्या है, और कुफ्र क्या है, ईमान क्या है, और इनकार क्या है। बड़ा खूबसूरत अंदाज है। जब तक ये पिछली पूरी आयात का लिंक जो है अगले वाकयात से ना जोड़ा जाए तो बात समझ में नहीं आ सकती। और अल्लाह ताला कहते हैं, अलम तरा इल्लज़ी हाज्जा इब्राहीम फी रब्बिही अन आताहुल्लाहुल मुल्क, کیا تم نے اس شخص کے حال پر غور نہیں کیا جس نے ابراہیم علیہ السلام سے جھگڑا کیا تھا، جھگڑا اس بات پر کہ ابراہیم علیہ السلام کا رب کون ہے؟ تو یہاں پر پہلی بات تو یہ کہ الم ترا، کیا تم نے نہیں دیکھا، کیا تم نے غور نہیں کیا، سارے لوگوں کو نا متوجہ کیا جا رہا ہے، ایک شوق، ایک ذوق، ایک تجسس، ایک محبت، کہ تم غور تو کرو، تم سوچو تو نہیں اس واقعے پر. اور وہ واقعہ کیا ہے؟ اللذی، ایک ایسے شخص کا. وہ شخص کون تھا؟ کہتے ہیں کہ اس سے مراد نمرود ہے، جو حضرت ابراہیم علیہ السلام کے وطن عراق کا بادشاہ تھا. اور وہ نمرود جو تھا کیا تھا کہ بڑی سلطنت کا وہ بادشاہ تھا، اور حضرت ابراہیم علیہ السلام کے والد نمرود کی سلطنت میں سب سے بڑے عہدیدار، چیف آفیسر آف دی اسٹیٹ تھے، ان کا منصب تھا. تو حضرت ابراہیم علیہ السلام نے جب کھلم کھلا کفر کی مخالفت کی، شرک کی مخالفت کی، اور توحید کی دعوت دینی شروع کی، اسلام کی دعوت دینی شروع کی، تو اور بت خانے میں گھس کر جب بتوں کو توڑ ڈالا، تو ان کے والد نے خود جا کر ان کا مقدمہ بادشاہ کے سامنے پیش کیا اور بتایا کہ میرا بیٹا اس طرح کہتا ہے اور ایک ایسے رب کو مانتا ہے. اور آگے جو گفتگو ہے کہتے ہیں اسی کے متعلق ہے، جب پھر بادشاہ میں اور ابراہیم علیہ السلام میں آپس میں بات چیت ہوتی ہے. کیا تم نے اس شخص کے حال پر غور نہیں کیا جس نے ابراہیم علیہ السلام سے جھگڑا کیا تھا، اور جھگڑا کس بات پر تھا؟ رب ہی، اس کے رب کے بارے میں. اور جھگڑا یعنی جھگڑا تھا توحید پر، کیونکہ بتوں کو کیوں توڑا تھا آپ نے؟ یہ بہت سے بتوں کی نہیں، ایک خدا کی پوجا کرنی ہے، ایک خدا، ایک اللہ. سو خداون ملے، ایک سے ایک سجدہ طلب، انسان سخت مراحل سے خدا تک پہنچا. جو میں سر بسجدہ ہوا کبھی، تو زمین سے آنے لگی صدا، تیرا دل تو ہے سنم آشنا، تجھے کیا ملے گا نماز میں، ہے نا؟ تو یہ نماز، یہ دین، یہ عبادات ہمیں ایک اللہ کی بندگی سکھاتی ہیں، اور یہی پیغام ابراہیم علیہ السلام دے رہے تھے. تو باپ کو اچھا نہیں لگا، قوم کو اچھا نہیں لگا، بات جو تھی حکومت کے ایوانوں تک پہنچی، دربار تک پہنچی. تو جھگڑا کس بات پر تھا؟ توحید کا جھگڑا تھا. اور اس آدمی نے جھگڑا کیوں کیا؟ الذی حاجا، اس نے جھگڑا کیوں کیا؟ ان آتاہ اللہ الملک، کہ اللہ نے اس کو بادشاہی دے رکھی تھی. تو یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ خدائی کے گھمنڈ میں وہ مبتلا ہوا، اللہ نے اس کو حکومت اور اقتدار دیا تھا، اللہ کی نعمت کو پا کر اس کو شکر گزار بننا چاہیے تھا، فرما بردار بننا چاہیے تھا. لیکن کیا ہوتا ہے کہ جو کم عقل ہوتے ہیں، جو کم ظرف ہوتے ہیں، اکثر ان کے لیے نعمت شکر گزاری کی بجائے گمراہی کا ذریعہ بن جاتی ہے. اور یہی وجہ ہے کہ نمرود جو ہے وہ شکر کرنے کی بجائے کفر جو ہے وہ کرنے لگا. اور یہ بھی ہوتا ہے نا کہ جب کسی کو اللہ تعالیٰ کوئی صلاحیت دیتا ہے، جب کسی پر اللہ اپنا فضل و کرم کرتا ہے، تو انسان یہ سمجھتا ہے کہ یہ میرے علم کی وجہ سے مجھے ملا ہے، یہ میری تدبیر کا فروٹ ہے، ثمرہ ہے. وہ بھول جاتا ہے کہ اللہ تعالیٰ نے دیا ہے، اور اللہ اس اقتدار کو بخش کر اس کو آزما رہا ہے، اس کا امتحان لے رہا ہے. تو کیا کرتا ہے کہ وہ کبر میں مبتلا ہو جاتا ہے. تو اس زمانے میں جو ہے عراق کے حالات کیا تھے، کہ وہاں کی قوم کے لوگ جو دیوتاؤں کو پوچھتے تھے، بادشاہ ان میں سب سے بڑا ان کا دیوتا ہوتا تھا، یعنی بادشاہ ان کے دیوتاؤں کا سب سے بڑا مظہر ہوتا تھا. اور بادشاہ اس طرح ویک وقت سیاسی بھی اور مذہبی بھی، دونوں قسم کے اقتدار کا مالک بن جاتا تھا. تو آپ دیکھ لیں کہ اسی طرح ہندوستان ہے، چین ہے، مصر ہے، اور ان کے قدیم بادشاہوں میں اکثر یہی حیثیت رہی ہے. اب نمرود کی قوم جن دیوتاؤں کو پوجتی تھی، ان میں سے ان کی قوم سورج کو بھی پوجتی تھی، اور سورج ان کا سب سے بڑا دیوتا تھا. اور اس وجہ سے کہتے ہیں کہ نمرود جو ہے، نمرود کو قوم کے لوگ سورج دیوتا کا اوتار سمجھتے تھے، سورج دیوتا کا مظہر سمجھتے تھے. اور یہی وجہ ہے کہ جب نمرود کو یہ پتا چلا کہ میری خدائی کے علاوہ، میری بادشاہی کے علاوہ کسی اور کی خدائی کی بات ہو رہی ہے، تو یہ بات اس کے لیے بڑی ناقابل बर्दाश्त हो गई, ये बात जो थी वो बिल्कुल ही हजम ना कर सका। तो अब आप देखें कि उसने बादशाहत के मिलने की वजह से जो है ना वो किब्र में मुब्तला हुआ। अन आताहुल्लाहुल मुल्क, अल्लाह ने उसको बादशाहत दी थी। यहाँ मैं चाहती हूँ कि आप लोग भी इस बात पर सोचें कि आप सब भी किसी ना किसी चीज के बादशाह हैं, आपके पास भी कोई ना कोई हुकूमत है, आपके पास भी कोई ना कोई इल्म और सलाहियत है। आप अगर गाड़ी चलाते हैं तो उस गाड़ी की जब सीट ड्राइविंग सीट पर बैठते हैं तो आप उसके पैसेंजर को जहां और जिस तरह लेके जाते हैं आप उसके बादशाह हैं। आप घर के अंदर अगर मलका हैं तो आप घर के क्वीन हैं, तो घर के आप बादशाह हैं। आप घर के हाकिम हैं तो आप घर के बादशाह हैं। घर का इंतजाम सब चीजें हैं, बाद लोगों को कपड़े अच्छे सीने आते हैं, बाज को खाना बड़ा अच्छा पकाना आता है, बाज को बातें बड़ी अच्छी करनी आती हैं, बाज को दर्श देना अच्छा आता है, बाज डिबेट अच्छी कर लेते हैं, है ना, और बाज डॉक्टरी में ऑपरेशन में बहुत मास्टर हो सकते हैं। तो मुख्तलिफ लोग मुख्तलिफ सलाहियतों के मालिक हैं। तो मत भूलें कि नमरूद के पास बादशाहत एक इम्तहान और आजमाइश थी। बिल्कुल इसी तरह से आपके पास जो जो सलाहियतें हैं वो भी एक इम्तहान है, एक आजमाइश है। और वो जो सलाहियतें हैं ना, और जो भी अल्लाह ताला की दीवी चीजें हैं, जो अल्लाह का फजल है, कहीं ऐसा ना हो कि वो आपको या हमको वो चीजें जो है ना वो किब्र में मुब्तला कर दें और हम कहें कि मैं और मैं और फिर मैं, है ना। फिर जब इंसान मैं कहता है ना, उसको कोई दूसरा नजर ही नहीं आता। तो ये चीजें जो है ना, जो भी अल्लाह का फजलो करम होता है, जो अल्लाह का फजल और नेमतें होती हैं, वो इंसान को किब्र में मुब्तला कर देती हैं। इस वजह से उसने झगड़ा किया इब्राहिम अलैहिस्सलाम के रब के बारे में कि अल्लाह ने उसको बादशाह से नवाजा था, तो कहीं ऐसा नहीं तो नहीं कि हम भी जो हमारी सलाहियतें इस बिना पर हम भी अकड़फू बन जाते हैं और हम भी शेखियां बिगाड़ते हैं और हम भी किब्र में मुब्तला हो जाते हैं। अल्लाह ताला कहते हैं इज क़ाला इब्राहिम, जब उसको इब्राहिम अलैहिस्सलाम ने कहा रब्बी अल्लज़ी युहयी व युमीत, कि मेरा रब वो है जिसके इख्तियार में जिंदगी है और मौत है। आयतुल कुर्सी में भी पढ़ा ना अल हय्युल क़य्यूम, जिंदा है, जावेद है, कायम है और कायम रखे हुए है, उसको कोई मौत नहीं है। तो उन्होंने कहा कि मेरा रब तो वो है जिसमें जिंदगी है और मौत है, यानी जिंदगी ही है और वो लोगों को जिंदगी देता है और वो लोगों को मौत देता है। तो कहते हैं कि नमरूद ने कैद खाने से दो लोगों को बुलवाया और उनमें से जो बेगुनाह था उसको कत्ल करवा दिया, और जो जिसने ऐब किया हुआ था उसको उसने आजाद कर दिया और कहा लो देखो मैंने मौत भी दी है और जिंदगी भी दी है, यानी इस पूरे इलाके में तो मेरी बादशाहत है, मेरी हुकूमत है। कहा कौल अना उही व उमीत, नमरूद ने कहा जिंदगी और मौत तो मेरे इख्तियार में भी है, मैं भी ऐसा करता हूं। हालांकि उसने ऐसा तो नहीं था ना कि एक हकीर नुतफे से इंसान को पैदा किया, मां की पेट की तारीखियों में उसको जो है वो जोफ पे जोफ उठाकर जो मां जनती है उसमें उसका कोई हिस्सा तो नहीं था ना। लेकिन आप देखें कि उसने जब ये दलील दी तो पैगंबरों का क्या अंदाज होता है कि पैगंबर जो हैं उनका तरीके बहस बड़ा जबरदस्त होता है, तो और वो इस तरह से सवाल करते हैं और इस तरह से जवाब देते हैं कि मुखातिब सोचने समझने पर मजबूर हो जाता है। तो अब जब उसने ये बात कही तो इब्राहिम अलैहिस्सलाम जो है उसको बता सकते थे कि जो तुम बातें कर रहे हो इसमें तो बड़ा फर्क है, है ना, वो इसकी बात वो बात बताते कि तुमने उस आदमी को जिंदा तो नहीं किया ना, है ना, उसको समझाते। लेकिन बजाय इसके कि ये महसूस उनको समझाते, आपने फौरन जो है एक और अल्लाह की सिफ जो है उसको बयान किया, और सिफ क्या थी, قال ابراهيم فان الله ياتي بالشمس من المشرق فاتي بها من المغرب من المغرب فبهت الذي كفر। इब्राहिम अलैहिस्सलाम ने कहा अच्छा अल्लाह सूरज को मशरिक से निकालता है, मशरिक से निकालता है, तू जरा इसे मगरिब से निकाल ला। ये सुनकर वो मुनकर हक मजबूत रह गया, शशधर रह गया। तो अब आप देख लें कि इब्राहिम अलैहिस्सलाम ने बड़ा भरपूर वार किया और आपने ऐसा वार किया कि वो हक्का बक्का रह गया। آپ نے خاص طور پر سورج کی تسخیر کا ذکر کیا، کیونکہ نمرود کی نظر میں سورج کو وہ معبود اعظم سمجھتا تھا، معبود اعظم. تو اب وہ اپنے آپ کو بھی تو معبود اعظم کا مظہر سمجھتا تھا نا، تو یہ بہترین دلیل دی جو ایک لطیف ترین طنز بھی تھا. تو کہا کہ اچھا پھر تم ذرا سورج کو دکھاؤ کہ اللہ تو اس کو مشرق سے نکالتا ہے، تم اس کو ذرا مغرب سے لا کر دکھاؤ. اب اس کو یہ تو نہیں جواب دے سکا، پہلے تو اس نے کہا تھا نا انا اوہی وا امید، اب جو ہے فبہت الذی کفر، کہ اب اس کو کوئی بھی جواب جو ہے وہ نہ ملا. اور لیکن وہ خود پرستی کی تاریکی میں اتنا ڈوبا ہوا تھا کہ وہ اس سے نکلنے پر بھی تیار نہ ہوا اور حق پرستی کی روشنی میں نہ آیا. کیوں؟ اس نے اپنا خدا طاغوت کو بنایا ہوا تھا. اب طاغوت تو اس کو کیا کر رہا تھا؟ طاغوت کیا کرتے ہیں؟ یخرجونہم من النور الی الظلمات، وہ نور سے نکال کر ظلمت کی طرف لے جاتے ہیں نا. تو ہونا یہ چاہیے تھا کہ اب ابراہیم علیہ السلام کی اس تبلیغ سے وہ مسلمان ہو جاتا اور وہ ہدایت پا لیتا، لیکن یہ کہ وہ اس نے ہدایت نہ پائی اور اس کا راستہ جو تھا وہ اس کے لیے بند ہو گیا. فبہت الذی کفر. اور آپ کو یہ بات پتہ ہے نا کہ سورج کے بارے میں ہمیں احادیث سے یہ بات پتہ چلتی ہے، امام مسلم کی روایت سے یہ بات پتہ چلتی ہے کہ سورج جب ڈوبتا ہے تو کیا کرتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے صحابہ سے پوچھا کہ تمہیں پتہ ہے کہ سورج جب ڈوب جاتا ہے تو کہاں جاتا ہے؟ تو انہوں نے فرمایا اللہ اور اللہ کا رسول زیادہ جانتے ہیں. تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ اللہ کے پاس جاتا ہے اور عرش کے پاس، اور پھر جا کے نا سجدے میں گر جاتا ہے. جب ڈوبتا ہے تو سجدے میں گر جاتا ہے اور کہتا ہے اللہ تعالیٰ تو مجھے اجازت دے کہ کل کو میں پھر طلوع ہوں نا. اور پھر اللہ تعالیٰ اس کو جو ہے وہ اجازت دیتے ہیں تو کل پھر وہ طلوع ہو جاتا ہے. جب قیامت آنی ہوگی نا، سورج اسی طرح جب جا کے سجدے میں گرا ہوگا نا، تو اللہ تعالیٰ سے کہے گا کہ مجھے اجازت دے کہ میں نکلوں، تو اللہ تعالیٰ کہیں گے کہ نہیں، اب تمہیں اجازت نہیں، تو جہاں سے آیا ہے نا ادھر سے ہی لوٹ جا. مغرب میں ڈوبتا ہے نا، مشرق سے نکلتا ہے، تو اس دن پھر مغرب سے نکلے گا اور وہ دن ہوگا قیامت کا دن. واللہ لا یہدی القوم الظالمین، مگر اللہ ظالموں کو راہ راست نہیں دکھایا کرتا. تو اس واقعے سے، سورج کے طلوع سے اور سورج کے جو ہے وہ مشرق کے نکلنے سے جو ہے، بجائے اس کے کہ نمرود جو عراق کا بادشاہ تھا وہ ہدایت پا لیتا، بلکہ اس نے کیا کیا کہ وہ حیران تو رہا لیکن تاریکیوں میں بھٹکتا رہا، گمراہیوں میں بھٹکتا رہا، اس کو اسلام کی روشنی نظر ہی نہ آئی. اور جو خود دیکھنا نہ چاہیں، اللہ کا یہ طریقہ بھی نہیں ہے کہ ظالموں کو زبردستی راہ راست دکھا دیا کریں. لا اکراہ فی الدین، دین میں کوئی زبردستی نہیں ہے. تو پیچھے آپ نے یہ جو بات پڑھی تھی نا کہ ہدایت کا راستہ بھی واضح ہے اور گمراہی کا بھی، اور جو کوئی جو ہے وہ اللہ کا انکار کرے گا اور طاغوت کو دوست بنائے گا تو وہ نور سے ظلمت کی طرف جائے گا. تو یہ اس کی مثال ہے نمرود کی، اور پھر حضرت ابراہیم علیہ السلام کی ایمان لانے کی مثال ہے. ٹھیک ہے، تو یہ مناظرے کا لبے لباب کیا ہے، اس پورے واقعے کا، اس کہانی کا لبے لباب کیا ہے، کہ حضرت ابراہیم علیہ السلام نے اس کو یہ ثابت کیا کہ میرا رب تو وہ ہے جو سورج کو کنٹرول کر رہا ہے، جو اس کائنات کو کنٹرول کر رہا ہے. تم بادشاہ تو ہو، چھوٹی سی تمہاری کرسی ہے، چھوٹا سا تمہارا تخت ہے، تم مجھے ذرا اس کائنات کو کنٹرول کر کے تو دکھاؤ. تو وہ کنٹرول نہ کر سکا، لیکن اس نے ہدایت کو قبول بھی نہ کیا. تو یہ جو مثال ہے، یہ ہے توحید کی مثال، اللہ تعالی کے کا اثبات، اللہ کی توحید کا اقرار ہے نا. تو دوسری مثال جو ہے یہ ہے کہ احیاء موتا کا واقعہ، یعنی قدرت احیاء موت کا اثبات، کہ اللہ تعالیٰ کے پاس یہ قدرت ہے کہ وہ مردہ کو زندہ کر دیتا ہے، اور یہ عام انسان یہ کام نہیں کر سکتا کہ وہ مردہ کو زندہ کر دے. او کلذی مر علی قریۃ وہی خاویۃ علی عروشہا، یا پھر مثال کے طور پر اس شخص کو دیکھو جس کا گزر ایک ایسی بستی پر ہوا جو اپنی چھتوں پر اوندھی گری پڑی تھی. اچھا، یہ شخص جو تھے یہ کون تھے؟ اس سلسلے میں مفسرین جو ہیں اس میں اختلاف ہے، اور بعض لوگ کہتے ہیں جو زیادہ مشہور ہے بات کہ یہ حضرت عزیر علیہ السلام سے متعلق ہے یہ بات، اور انہیں ساری تورات زبانی یاد تھی. وقت نصر نے شام پر حملہ کر کے بیت المقدس کو ویران کیا اور بہت سے اسرائیلیوں کو قید کر کے اپنے ہاں بابل لے گئے، تو ان میں حضرت عزیر علیہ السلام بھی شامل تھے. کچھ مدت بعد رہائی ہوئی اور یہ اپنے وطن واپس آ رہے تھے کہ راستے میں ایک اجڑی ہوئی بستی دیکھی، اجڑا ہوا شہر دیکھا، اور وہ شہر جو تھا بخت نصر کے حملے کے نتیجے میں ویران ہو چکا تھا. اسے دیکھ کر ان کے دل میں یہ خیال آیا کہ اللہ اب اس بستی کو کب اور کیسے آباد کرے گا. اس وقت آپ ایک گدھے پر سوار تھے اور آپ کے پاس کھانے پینے کا سامان تھا. اس خیال کے آتے ہی اللہ تعالیٰ نے فرشتے کو بھیجا اور اس نے آپ کی روح جو تھی اس کو قبض کر لیا. تو اللہ تعالیٰ کیا فرماتے ہیں کہ یا پھر مثال کے طور پہ اس شخص کو دیکھو جس کا گزر ایک بستی پر ہوا. اور یہ شخص کون تھے؟ زیادہ تر لوگ کہتے ہیں حضرت عزیر علیہ السلام، اور اگر نہ بھی پتا چلے کہ بستی کون سی تھی، شخص کون سے تھے، تو اس پر جو ہے وہ زور لگانے کی بجائے یہ دیکھنا چاہیے کہ اس واقعے کا اصل مقصد کیا ہے، مدعا کیا ہے، کہ اللہ نے جو ہے یعنی اس واقعے سے اللہ تعالیٰ ہمیں کیا سکھانا چاہتے ہیں. قَالَ أَنَّا يُحْيِي هَٰذِهِ اللَّهُ بَعْدَ مَوْتِهَا، اس نے کہا یہ آبادی جو ہلاک ہو چکی ہے، یہ لوگ جو مر چکے ہیں، اسے اللہ کس طرح دوبارہ زندگی بخشے گا. اس کا یہ مطلب نہیں کہ وہ شخص جو ہے وہ حیات بعد موت کا منکر تھا، کہ اس کا انکاری تھے وہ، بلکہ ان کو شک یہ تھا کہ کیسے ایسا ہوتا ہے، یعنی حقیقت کا وہ مشاہدہ کرنا چاہتے تھے. وہ ایک ایسا بندہ مومن تھا جو طالب یقین تھا، ان کے پاس ایمان تو تھا لیکن وہ اپنے ایمان میں اطمینان قلب چاہتے تھے اور وہ یقین کے طالب تھے. تو اطمینان قلب جو ہے اور انسان کو یقین ہو، یہ کیا چیز ہوتی ہے؟ کہ انسان کو شرح صدر ملے. اطمینان کے معنی یہ ہوتے ہیں کہ کوئی شخص یا کوئی چیز اپنی جگہ پر بالکل ٹھیک ٹھیک اس طرح ٹک جائے کہ ادھر یا ادھر ہونے کا یا لڑکھنے کا یا جھکنے کا کوئی اندیشہ باقی نہ رہے. برتن اگر اپنی جگہ پر ٹھیک جم جائے، بیٹھ جائے، تو بھی کہتے ہیں کہ اطمئن. آپ نے کبھی چراغ کے اندر لو کو دیکھا ہو، آپ نے موم بتی کی لو کو دیکھا ہو جو جل رہی ہوتی ہے، کبھی وہ لو جو ہے نا اس کو آپ اٹھا کے لے کے چلیں تھوڑی سی ہوا کے پاس، پنکھے کے پاس یا باہر، تو وہ حرکت کرتی ہے ایسے، کبھی ادھر کبھی ادھر. اگر آپ اس کو کسی جگہ پہ کینڈل کو رکھ دیں، لیمپ کو رکھ دیں، لو بالکل سیدھی ہو جاتی ہے. اس کے لیے بھی اطمینان کا لفظ آتا ہے، یعنی ہوا کی وجہ سے وہ جو لو ہے موم بتی کی اس کو کوئی جھکاؤ نہیں ہے. اسی طرح نفس یا دل جو اپنے عقیدے اور اپنے اعمال پر جمع رہے. حالات کتنے ہی خطرناک کیوں نہ ہو جائیں، حالات میں کتنا ہی تغیر اور تلون کیوں نہ آ جائے، لیکن ایمان والے شخص کی دل جمعی میں اور اس کے اطمینان میں کوئی فرق نہ آئے. اسی کو کہتے ہیں یا ایتہا النفس المطمئنہ ارجعی الى ربک راضیہ مرضیہ فادخلی فی عبادی وادخلی جنتی. تو اطمینان قلب کہ کیسے اللہ اس بستی کو موت کے بعد زندہ کرے گا. فاماتہ اللہ، پھر اللہ نے اس کی روح قبض کر لی، مئۃ عامٍ، 100 سال تک. ثم باسا، پھر اس کو اٹھا کھڑا کیا. اور کہتے ہیں کہ جب ان کو اٹھا کر کھڑا کیا گیا تو اس وقت جو ہے وہ ایسے، یعنی جب وہ مارے ان کو موت دی گئی تو صبح کا ٹائم تھا جیسے، اور جب ان کو جو ہے وہ زندگی دوبارہ دی گئی 100 سال کے بعد جب زندگی گئی تو ایسے تھا جیسے سپہر شام کا ٹائم ہوتا ہے نا. تو اللہ تعالیٰ نے ان سے پوچھا کم قال كم لبست کہ تم کتنی دیر اس حالت میں رہے. قال لبست يوما او بعد يوم, وہ 100 سال ان کو ایسے لگے, یا ایک دن یا دن کا بھی کچھ حصہ. یعنی صبح ہوئی تھی اب شام ہوئی بھی لگ رہی ہے, لگتا ہے جیسے ایک دن ٹھہرا ہوں یا دن کا بھی ایک حصہ, یا تو کل ایسا ہوا تھا اور آج, اور یا پھر جو ہے نا صبح میں مرا ہوں اور شام کو میں زندہ ہو گیا ہوں. اور کہتے ہیں کہ یہ جو ہے وہ جیسے دوبارہ جب گئے اپنے علاقے میں اپنے گھر میں, تو لوگ جو تھے نا بوڑھے ہو چکے تھے, جو ان کے زمانے کے لوگ تھے, حتیٰ کہ ان کے اپنے بیٹے اور پوتے تو بوڑھے ہو چکے تھے اور آپ نوجوان تھے. اس طرح لوگوں نے آپ کو پہچانا ہی نہ, گھر والوں نے بھی نہ پہچانا اور لوگوں نے بھی نہ. اور پھر جو ہے کیونکہ ان کو تورات پوری آتی تھی, تو انہوں نے بتایا کہ میں وہ ہوں, اور جو بوڑھے لوگ تھے انہوں نے کہا اچھا پھر تورات سناؤ, تو تورات سنائی تو کہتے ہیں کہ پتہ چلا اچھا کیا یہ وہی ہیں. اس طرح کی ہمیں مختلف باتیں جو ہیں وہ ملتی ہیں. تو بہرحال ان کی ذات جو تھی تمام انسانوں کے لیے ایک معجزہ بن گئی. جیسے اصحاب کہف کے لوگ آپ نے پڑھا نا, آپ سورت جمعے کے دن سورت کہف آپ پڑھتی ہوں گی, تو اس نے بھی یہی واقعہ کہ اللہ نے ان کو بھی جو ہے وہ سلا دیا تھا پھر اٹھایا. تو لوگ پہلے کافر تھے اس زمانے میں, ایمان لانے والوں کو جو عیسائی تھے ان کو کافر بادشاہ بہت تنگ کرتا تھا. جب اصحاب کہف اٹھ کر گئے تو اب کوئی ایسا خطرہ نہیں تھا, حالات بہت بدل چکے تھے. تو اب یہاں پہ بھی وہ جگہ جو کہ جس کو بخت نصر نے برباد کیا تھا پھر آباد ہو چکے تھے, اب کوئی خوف نہیں تھا کوئی خطرہ نہیں تھا. 100 سال کی مدت, 1 سینچری گزر چکی تھی. تو اللہ تعالیٰ کہتے ہیں کہ قال بل لبست مئة عام, اللہ تعالیٰ کہتے ہیں کہ فرمایا تم تو 100 سال اسی حالت میں رہے ہو. اب اس کی نشانی ان کو کیا بتائی, کیا کہا, فنظر الى طعامك وشرابك لم يتسنى, کہ ذرا اپنے کھانے اور پانی کو تو دیکھ کہ ذرا بھی اس میں تبدیلی نہیں آئی. سالوں گزر گئے بدبو نہیں آئی, سڑا نہیں ہے, خراب نہیں ہوا, فوراً جو ہے وہ توجہ جو ہے وہ دلائی ہے. کیونکہ عام طور پہ کیا ہوتا ہے کہ جلدی کھانا خراب ہو جاتا ہے, کھانے پینے کی چیزیں جلدی خراب ہو جاتی ہیں. ایک پانی کو ہی کسی بوتل میں بہت عرصہ آپ رکھیں اس میں بھی ایک بسان سی پیدا ہو جاتی ہے. تو اب یہ کہ اس میں ذرا بھی تغیر نہیں تھا. اور پھر کہا وَنْزُرْ إِلَى حِمَارِكَ, اور دیکھ ذرا اپنے گدھے کو بھی, وَلِنَجْعَلَكَ آيَةً لِلنَّاسِ, اور تاکہ ہم تجھے جو ہے نشانی بنا دیں. یعنی اس شخص کو حضرت عزیر علیہ السلام کو کا کی ضمیر بتا رہی ہے نا کہ تمہیں بنا دے نشانی لوگوں کے لیے, کہ لوگ بوڑھے ہو چکے ہیں اور تم جوان ہو, 100 سال کا عرصہ گزرا ہے. اور گدھے کو دیکھو, پھر اگلی بات جو ہے پھر آگے ہے کہ ونظر الی الازامی, کی اس کی ہڈیوں کی طرف, کیف ننشزھا, کہ کیسے ہم اس پر چڑھائیں گے, ثم نکسوھا لحما, گوشت, یعنی کیسے ہڈیوں کو ترتیب دیں گے اکٹھا کریں گے اور پھر اس پر گوشت جو ہے وہ چڑھا دیں گے. تو اب یہاں پر اللہ تعالیٰ بتا رہے ہیں کہ تمہیں مارنے کے بعد زندہ کرنا یہ بھی ایک معجزہ ہے. اس سے بھی عجیب معجزہ کیا ہے کہ کھانا پینا سڑا نہیں ہے, اور اس سے بھی عجیب ماجرا کیا ہے کہ سڑی گلی ہڈیوں کو ہم جوڑ رہے ہیں اور اس پر گوشت اور کھال جو ہے نا وہ چڑھا رہے ہیں. تو اس ساری باتوں میں آپ ہائی لائٹ کس کو کریں گی, ولی نج اللہ کا آیت الناس, کہ انسانوں کے لیے جو ہے وہ معجزہ بنا دیا, تجھے جو ہے وہ نشانی بنا دیا. تو اس میں جو اللہ تعالیٰ پیغام دینا چاہتے ہیں کیا ہے, کہ تم بنی اسرائیل کے لیے اللہ کی ایک نشانی ہو, یہ اللہ کی قدرت ہے, اور وہ اللہ ہے جو کہ غلامی اور محکومی سے بنی اسرائیل کو بھی چھڑا کر ان کو آزادی دے سکتا ہے. بنی اسرائیل غلامی کی زندگی گزار رہے تھے, پریشان تھے نا, تو ان کو عزت دی جا سکتی ہے بالکل اسی طرح جیسے کہ ان کو مارنے کے بعد پھر زندہ کر دیا, جیسے گدا سڑ گل گیا تھا پھر اس کو جو ہے وہ اٹھا کھڑا کیا. تو مقصد کیا ہے اس پورے واقعے کا, اور یہ جو آیت للناس, اس کا مقصد یہ ہے کہ موت کے بعد زندگی کے مسئلے پر لوگوں کو شرح صدر ہو جائے. تو موت ہو غلامی کی یا موت ہو زندگی کی, दोनों का इलाज हो सकता है जब लोगों को के अंदर हौसला पैदा हो, उनको शरह सदर हो, तो अल्लाह ताला एक ऐसी कौम फिर बना सकता है, अल्लाह ताला लोगों को जिंदगी दे सकता है। तो मुख्तलिफ तरीके से इसे निशानी जो है वो हासिल करनी चाहिए। फलम्मा तबय्यन अल्लाह, फिर जब हकीकत इस पर बिल्कुल नुमाया हो गई, जब उसको बात समझ में आ गई, तो क्या चीज जो थी वो उनको क्लियर हुई, यानी जब उनको पता चल गया कि हयात बादुल मौत जो है इसका राज बेनकाब हो गया, खुद ही अल्लाह ने उनको राज बना दिया, खुद ही अल्लाह ने उनको निशानी बना दिया, तो वो पुकार उठे, वो कहने लगे قال اعلم ان الله على كل شيء قدير, तो कहने लगे कि अल्लाह जो है वो हर चीज पर कुदरत रखता है। तो आलम जो है इसके मानी क्या है, यानी जानना जो है इल्मुल यकीन है, इल्मुल यकीन उनको क्यामत से मुतल्लिक हो गया, उनको पता चल गया कि सूखी हुई हड्डियां जो हैं इनमें जिंदगी पैदा हो सकती है, क्योंकि उन्होंने जो गधे की हड्डियां थी उन पर गोश्त को चढ़ते अपनी आंखों से देखा, तो उनका जो मिशन था उस पर उनको कामयाबी पर पूरा एतमाद हासिल हो गया, तो खुद वो अपनी कौम के लिए एक निशानी बन गए। तो ऐनी मुशाहिदे के बाद उनको यकीन और इल्म में पुख्तगी हासिल हो गई। इन्नल्लाह अला कुल्ली शैइन कदीर, यहां ज़हन में एक सवाल पैदा होता है कि ऐसा क्यों हुआ कि अल्लाह ताला ने उनको ये ऐनी मुशाहिदा क्यों कराया, ईमान बिल गैब काफी क्यों ना हुआ, ऐसा क्यों हुआ। यहां ये बात याद रखने की है कि अंबिया इकराम को अल्लाह ताला ने जो जिम्मेदारी सुपुर्द की है, अल्लाह ताला उनसे जो दुनिया की इमामत का काम लेना चाहते हैं, और जिस तरह अंबिया अलैहिस्सलाम पूरी दुनिया को एक जोर के साथ, एक पूरे वसूक के साथ ये कहते हैं कि अल्लाह पर ईमान लाओ और आखिरत की तैयारी और कयामत का डरावा, तो वो बताते हैं कि आंखों से अपने ये चीजें देखी हैं हमने, तुम्हारे पास गुमान है हमारे पास इल्म है, तुम अंधे हो हम बीना हैं। तो अल्लाह देखे, अंबिया जो हैं उन्होंने फरिश्तों को आंखों से देखा है, आम इंसान जो है ईमान बिल गैब लाता है, इसी तरह उनको आसमान और जमीन के निजाम का मुशाहिदा करवाया गया, उनको जन्नत और दोजक आंखों से दिखाई गई, उनको बास इबादल मौत का मुजाहरा करवाया गया। तो ईमान बिल गैब की मंजिल से ये लोग जो हैं आगे गए, क्योंकि इनको ईमान बिन शहादत की नेमत दी गई कि सिर्फ गैब ही नहीं बल्कि शहादत का दर्जा, और ये अल्लाह ताला ने अंबिया को दिया ताकि गैब पर इनका ईमान जितना पुख्ता होगा तो उतने अच्छे तरीके से अपना ये मिशन जो है वो अदा करेंगे। आम शख्स को तो इस तरह ऐनुल यकीन नहीं होता जैसे कि अंबिया को जो है वो हुआ, और आप देख लें कि मिराज के मौके पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी आसमान और जमीन की सैर करवाई गई, जन्नत जहन्नुम दिखाई गई, इसी तरह तमसीलियाती अंदाज में कुछ लोगों को दोजख में आपने देखा और पूछा कि इसको ये अजाब क्यों हो रहा है, इसी तरह फिर जन्नत में है ना। तो आपने एक दफा एक ख्वाब में भी जो है आपने जन्नत मुजाहरा किया गैब की चीजों का, एक दफा आप नमाज कसूफ पढ़ाते वक्त भी आपको जन्नत और दोजख दिखलाए गए। तो ये सारा क्योंकि अल्लाह ताला ने उनसे जो काम लेना था तो उसके लिए उनको ऐनुल यकीन की कैफियत देने के लिए, उनके ईमान को बढ़ाने के लिए, उनको नफ्से मुतमईना बनाने के लिए अल्लाह ताला ने उनको जो है ये मुजाहरा करवाया। यानी ऐसा नहीं है कि वो मानते नहीं है, इनकार करते हैं। फिर एक जो तीसरा वाकया है वो वाकया है, और ये वाकया भी जो है वो इसी बारे में है कि मुर्दा जिंदा कैसे हो सकता है। अल्लाह रब्बुल इज्जत फरमाते हैं وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ أَرِنِي كَيْفَ تُحْيِي الْمَوْتَى, और वो वाकया भी याद रहे जब इब्राहिम अलैहि सलाम ने कहा था कि मेरे मालिक मुझे दिखा दे कि तू मुर्दों को कैसे जिंदा करता है, अरेनी दिखा दे मुझको, कैफा तुहयी अल-मौता, कि तू मुर्दों को कैसे जिंदा करता है। और इब्राहिम अलैहि सलाम जिनका मकाम जो है बहुत ही ऊंचा है, इब्राहिम अलैहि सलाम जो हैं वो अपने वक्त के इमाम, वो मुत्तकियों के इमाम, जो आजमाइशों में पूरा उतरे, جو اللہ کے ولی اور اللہ کے خلیل, جو مسلم حنیف, اور اب جو ہے وہ اللہ تعالیٰ سے اپنے دل کے اطمینان کے لیے, اس کی دل جمی کے لیے, اپنی دل جمی کے لیے یہ بات پوچھ رہے ہیں کہ آپ مردوں کو کیسے زندہ کرتے ہیں. قال اولم تؤمن, اللہ تعالیٰ نے پوچھا کیا تو ایمان نہیں رکھتا؟ قال بلا ولكن ليطمئن قلبي, اس نے عرض کیا ایمان تو رکھتا ہوں مگر دل کا اطمینان درکار ہے, یعنی وہ اطمینان جو مشاہدہ عینی سے حاصل ہوتا ہے, یعنی یطمئن قلبی, جس طرح چراغ کی لو بالکل سیدھی رہتی ہے, ٹمٹماتی نہیں ہے ہوا سے یا کسی بھی وجہ سے, اس میں جھکاؤ نہیں آتا, ادھر ادھر نہیں جاتی, لہراؤ نہیں اس میں پیدا ہوتا, تو ٹھہراؤ رہتا ہے. بالکل میں چاہتا ہوں اسی طرح میرے نفس اور دل کی کیفیت ہو جائے کہ عقیدے اور عمل میں بالکل اچھی طرح جو ہے نا جم جاؤں, کسی طرح کے حالات کیوں نہ ہو, نمرود کا دربار کیوں نہ ہو, آگ کا الو کیوں نہ ہو, تو کیا ہے کہ میں جو ہوں وہ اطمینان کی کیفیت میں رہوں. تو یہ اطمینان کی کیفیت جو ہے نا, یہ ایمان کا بھی اعلیٰ درجہ ہے. اور جو شخص ایمان کے اعلیٰ درجے پر ہوتا ہے اسی کو نفس مطمئنہ کہتے ہیں, اور اسی کو شرح صدر نصیب ہوتی ہے. اسی لیے تو اللہ تعالیٰ نے پیارے رسول صلی اللہ علیہ وسلم سے بھی کہا کہ آپ پریشان نہ ہوں, الم نشرح لک صدرک, کیا ہم نے تمہیں تمہارے سینے کو کھول نہیں دیا. تو یہ جو باطن کی سیر ہے, اور انبیاء اس کے طالب ہوتے ہیں, اور یہ چیز جو ہے نا یہ ایمان کے منافی نہیں ہے بلکہ یہ ایمان کی تکمیل ہے کہ انبیاء کو عینی مشاہدہ جو ہے وہ کروایا جائے. کالا بلا, کہا ہاں کیوں نہیں, بلا کلّا یطمئن قلبی, کہ دل کا اطمینان چاہتا ہوں. اب اللہ تعالیٰ نے جو ہے وہ کیا کہا, کالا فخذ اربتم من الطیری, کہ لے لے چار پرندے. اب اس بحث میں جانے کی ضرورت نہیں کہ پرندے ایک ہی جنس کے تھے یا الگ الگ جنسوں کے, اس میں بھی مفسرین نے بہت اختلاف کیا ہے کہ ایک تھے یا مختلف تھے, چاروں کی جنس ڈفرینٹ تھی. تو بہرحال اصل بات کیا ہے کہ چار پرندے, انہوں نے چار پرندے لے لیے, ٹھیک ہے. پھر کیا کہا, فسر ہن الیکا, پھر ان کو اپنے سے مانوس کر لے. کیسے مانوس کیا جاتا ہے؟ مثلا آپ دیکھیں کہ طوطا ہوتا ہے گھر میں, کسی نے پالا ہوا, جب مالک اس کو اپنے سے مانوس کر لیتا ہے تو وہ آواز نکالتا ہے, طوطا مالک کے پاس آ جاتا ہے, اس کے ہاتھ کے اوپر اڑ کر بیٹھ جاتا ہے. اسی طرح بلی ہے, کتا ہے, کسی نے کوئی پالتو جانور پالا ہوا ہے تو مالک کے پاس رہنے سے وہ اتنا اس کا عادی ہو جاتا ہے کہ وہ ایک عجیب سی آواز نکالتا ہے, بلی بھاگ کر آ جاتی ہے, کتا بھاگ کر آ جاتا ہے. تو یہ ہے فسور ہننا, یہ اسی سے سور بھی ہے کہ قیامت کے دن جب سور پھونکا جائے گا اور لوگ اس آواز کو پہچانیں گے, اس سے مانوس ہوں گے, اور جس طرف سے سور پھونکنے کی آواز اور آ رہی ہوگی وہ دوڑ کر اٹھ کر بھاگتے ہوئے اس کی طرف جانے لگ جائیں گے. جیسے بگل بجے گا اور لوگ بھاگیں گے دوڑیں گے, ان کو پتا ہوگا کہ اب حساب کی طرف ہم جا رہے ہیں نا. تو یہ ہے فسر ہننا الہی کا, اپنی طرف ان چاروں پرندوں کو مانوس کر لو. کیوں؟ کیونکہ چار پرندے, اب تمہیں دکھانا یہ ہے کہ مرنے کے بعد زندہ کیسے ہوتے ہیں, تو اگر وہ چار پرندے جو تمہارے عادی نہ ہوں تو یہ ذہن میں نہ آئے کہ کوئی اور زندہ ہو کر آ گئے, تو وہ جو مانوس ہوں تم سے, جو تمہاری آواز پر چلے آتے ہوں, جن کو تم پہچانتے ہو کہ یہ میرے پرندے ہیں, تو فسر ہننا الہی کا. اور اسی میں آتا ہے کہ فسر ہننا, کہ جب تم ان کو مانوس کر لو تو پھر کیا کرنا کہ ان کو ذبح کرنا. ثم جل, پھر رکھ دینا, علی کل جبل, ہر پہاڑ پر, من ہننا, ان میں سے, جزن, ایک ایک ٹکڑا. یعنی اب جزن سے مراد کیا ہے کہ ذبح کر کے قیمہ بنا کر چاروں پرندوں کے گوشت کو ملا دینا, یا فقط ان کے ٹکڑے ٹکڑے کر دینا, مطلب جیسے بھی چاہنا ملا دینا یا ٹکڑے ٹکڑے کر دینا, اور ان کو پھر پہاڑوں پر رکھ دینا. اب اس میں بھی ضرورت نہیں ہے بحث کرنے کی کہ پہاڑ چار تھے یا کم تھے, ہاں, یعنی پہاڑ پر ایک ایک حصہ رکھا گیا یا تھوڑے رکھے گئے یا زیادہ رکھے گئے, یہ ٹاپک نہیں ہے. بس بات کیا ہے کہ علی کل جبل, ہر پہاڑ پر, اب جتنے بھی وہ پہاڑ تھے, اس پر उन परिंदों के टुकड़े रख देना, यानी पूरे वो मुनासिब तरतीब से थे, इक्वल थे या कमोबेश थे, वो जितने भी थे बस उनको उन पर रख देना। और बाज़ लोग कहते हैं कि इन परिंदों के सर हजरत इब्राहिम अलैहिस्सलाम ने इन हिस्सों में ही मिला दिए थे, बाज़ लोग कहते हैं नहीं अपने पास रख लिए थे, इसकी भी जरूरत नहीं है परेशान होने की, रखे थे कि नहीं रखे थे। तो ये तफसीलात मकसद के लिहाज से बेमानी है और इसमें कभी पढ़ने की जरूरत भी नहीं है। असल चीज अल्लाह ताला जो बताना चाहते हैं कि उनको टुकड़े टुकड़े करके कीमा बनाकर, जैसे बिल्कुल टुकड़े टुकड़े करके पहाड़ों पर रख देना, फिर क्या करना, सुम्मद को हुन्ना, फिर उनको बुलाना, आवाज देना, या तीन का साया, वो तेरी तरफ दौड़ते हुए चले आएंगे। जब तुम इनको पुकारोगे तो वो तुम्हारी तरफ दौड़ते हुए चले आएंगे। वालम अन अल्लाह अजीज उन हकीम, खूब जान ले कि अल्लाह नहायत बा इक्तदार और हकीम है। तो अब क्या है कि यहाँ पे जो बात बताई जाने वाली है कि हजरत इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने ये मौजा दिखाया कि पहाड़ के हर पहाड़ से मुख्तलिफ टुकड़े जो कि फना हो चुके थे, जिनमें जिंदगी नहीं थी, वो इकट्ठे हुए, उनको हयाते ताजा मिली, मुख्तलिफ गोशों से इकट्ठे होकर वो हजरत इब्राहिम अलैहिस्सलाम के पास जो है वो भागते हुए आ गए, साया दौड़ते हुए आ गए। क्योंकि हजरत इब्राहिम अलैहिस्सलाम जो हैं वो अपनी कौम पर हुज्जत कायम करने के लिए थे, वो वक्त के पैगंबर थे, जलीलुल कदर पैगंबर, और अल्लाह ताला ने उनको इत्मीनान कल्ब और शरह सदर की दौलत से मालामाल किया ताकि उनकी तरबियत हो और वो बारे अजीम जिस जो उनके जिम्मे लगाया गया है पूरी कौम की इसलाह का, उसको वो उठाने के अहल हो जाएं। तो इसी तरह दुनिया में तालबीन हक जो हैं वो अपनी इस्तदाद के मुताबिक इस तरह का मुशाहिदा, दर्जा और मर्तबा जो है वो पाते हैं। तो यहाँ पे ये सिफात अजीजन और हकीमन क्यों आई, ये बताने का मकसद ये है कि अल्लाह ताला ये बात बताते हैं कि जिस तरह अल्लाह वो हजरत उजैर अलैहिस्सलाम को अल्लाह ने जिंदा कर दिया और उनके गधे को जिंदा कर दिया, तो उसके बाद भी तो यही आया ना, अन्न अल्लाह अला कुल्ली शैइन कदीर, कुदरत की सिफत का जिक्र आया। अब यहां पे भी अजीजुन हकीम, अन्न अल्लाह अजीजुन हकीम, यानी अल्लाह इस बात पर कादिर है कि वो मुर्दों को जिंदा करे, और ऐसा करना हिकमत का तकाजा है, उसकी हिकमत है कि कयामत हो, लोगों का हिसाब किताब हो और लोगों को उनके अमाल के मुताबिक जो है वो जजा या सजा जो है ये मिले। तो ये अल्लाह की कुदरते कामला की दलील है। तो यहां से इन तीनों वाक्यात से जो चीजें हमारे सामने आती हैं वो क्या है कि आयतल कुर्सी जो तौहीद सिखाती है, जो रब पर ईमान सिखाती है, जो रब की मुकम्मल मार्फत देती है, तो उसका अमली मुजाहरा जो है हमें इन वाकयात से, इन मिसालों से मिलता है। इसी तरह से अल्लाह ताला ने जो ये बात कही कि जो लोग ईमान लाते हैं अल्लाह उनका वली बन जाता है और जो कुफ्र करते हैं तागूत उनके वली बन जाते हैं, उसकी भी मिसाल पता चली कि नमरूद जो है वो तागूत है और अंधेरों की तरफ ईमान लाने वाले हजरत इब्राहिम हैं, हजरत उजैर हैं, और जो है वो जो भी मिसालें और वाकयात सामने आए उनके ईमान बढ़ते चले गए। दूसरी तरफ नमरूद था, उसके सामने एक दलील भी आई लेकिन जो है वो मुनकरे हक बनकर रह गया। तो जो असल बात है इस इन पूरे वाकयात से वो हमें क्या बताती है कि हमारा तौहीद पर और आखरत पर ईमान जो है वो मजबूत होना चाहिए, हमारा अकीदा जो है वो मजबूत अकीदा होना चाहिए कि अल्लाह ताला जो है वो मौजूदा जो हमारी जिंदगी है उसको खत्म भी करेगा और फिर दोबारा जो है इंसान को जिंदा करेगा और उससे हिसाब किताब लेगा। तो जान भी ईमानत, माल भी ईमानत, और इस जान और माल को अल्लाह की राह पर खर्च करने से जो है वो घबराना नहीं चाहिए और तंग दिल नहीं होना चाहिए। तो ये पूरी कायनात का निजाम जो है ये अल्लाह अपनी कुव्वत और हिकमत से चला रहा है, और इन अल्लाह अजीजुल हकीम ये बोल बोल कर कह रहा है कि अल्लाह जो भी चाहता है ना, अल्लाह के फैसलों में कोई देर नहीं कर सकता, उसको रोक नहीं सकता, और अल्लाह के फैसलों में जो है वो बहुत हिकमत है। है ना, वो कहते हैं ना कि एक शख्स जो था वो किसी जो है वो जा रहा था खेत के ऊपर से गुजर कर, तो तरबूज को देखा, बड़ा सा तरबूज था, कहने लगा कि वाह बे वाह कितना खूबसूरत अल्लाह ने इसको बनाया है, सबज भी है, लेकिन पता नहीं इसको नीचे क्यों रखा, ऊपर क्यों नहीं रखा। फिर थोड़ी दूर आगे गया तो एक दरख्त में से सेब या कोई फल जो था ना वो टूटा और उसके सर पर लगा, तो कहने लगा शुक्र है अल्लाह का तरबूज, ये सेब ही गिरा है, ये तरबूज नहीं गिरा, अगर तरबूज सर में लगा होता तो फिर क्या बनता, है ना। तो अल्लाह की हिकमत अल्लाह ही जानता है हर फैसले की, हर चीज में एक हिकमत है, हर चीज में एक दानाई है ना। तो इंसान जो है वो उन हिकमतों को, उन दानाइयों को, उसकी उनको समझने की दस्तरस नहीं रखता। तो हमें क्या करना चाहिए कि अल्लाह पर ईमान लाना चाहिए, ईमान ऐसा मजबूत जैसे किसी इमारत को फाउंडेशन मजबूत कर दे, और फिर उसके ऊपर जो है वो दीन इस्लाम की बुनियाद रखी जाए, उरवतिल वुस्का। तो अगर आप गौर करें, तिलकर रुसुलु आयत नंबर 253 से लेकर आयत नंबर 260 तक एक ही मजमून बयान हुआ है, और वो मजमून क्या है कि रसूल दीने इस्लाम लेकर आए, सारे के सारे रसूल दीने इस्लाम लेकर आए, और वही दीने इस्लाम की बुनियाद आयतल कुर्सी है, तौहीद है। उसी दीने इस्लाम को तुम लोग क्या करो कि फकद इस्तमसका बिल उरवतिल वुस्का, उसको मजबूती से थाम लो। और थामने का अंदाज कैसा होना चाहिए, जैसे हजरत उजैर अलैहिस्सलाम का और इब्राहिम अलैहिस्सलाम का, और इनकार न करना वरना तागूत बन जाओगे जैसे कि नमरूद बन गया। सही है, तो अल्लाह ताला हमें अमल करने की तौफीक अता करे, और हमारे जो भी अकायद हैं वो हमारे मजबूत जो है वो अकीदे हों, और हमारी कैफियत भी ऐसी हो कि यतमाइन नकल भी, कि ईमान से आगे बढ़कर हमारे दिलों में एक ऐसी इत्मीनान की कैफियत हो कि हम पहाड़ी का चिराग बन जाएं। आप पहाड़ी का वो चिराग बने जो पहाड़ी पर तूफान आते हैं ना, हवाएं चलती हैं, आंधियां आती हैं, लेकिन वो चिराग जो होता है ना पहाड़ी का, उसकी लौ टमटमाती नहीं है, जलता रहता है, और राह गुजरो जो राह गुजर होते हैं, राह रो होते हैं, उनको रास्ता दिखाता रहता है। आप पहाड़ी के वो नमक बन जाएं जो पहाड़ी का सरमाया होते हैं, वरना तो पहाड़ी में से कोयला निकलता है, नमक तो हर पत्थर नहीं देता, है ना। तो आप पहाड़ी में, पहाड़ों में, समंदरों के वो हीरे बन जाएं, कोई हीरा बन जाता है, कोई कोयला बन जाता है, कोई नमक बन जाता है, तो ज़र्फ़ की बात है। इसी तरह इंसान का नफ्स है, नफ्स लवामा है, और नफ्स अमारा है, नफ्स लवामा है, या फिर नफ्स मुतमईना है। तो हमें भी अल्लाह ताला से ये दुआ करनी चाहिए कि कैसे भी हालात क्यों ना हो, अमन तो बिल्ला ही सुमस्तकम, अल्लाह पर ईमान लाया और फिर उस पर डट जा। सुभानक अल्लाहुम्मा वा बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।